अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा, म माया कनेल। सुने जितिन्छ बिजाएफएम 101.1 मेगाहर्जमा हरेक दिन प्रसारण हुँदै आइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ साहित्यकार कमल अर्याल। आसँगको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा।
कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई स्वागत छ।
हजुर, धन्यवाद।
दिनचर्या कसरी बितिरहेको?
पहिलाको जस्तै हो, हुन चाहिँ तर अलिकति थोरै भास्ट भएको जस्तो, अलिकति धेरै सङ्घर्ष गर्नु परिरहेको जस्तो अवस्था अहिले चाहिँ फिल भइरहेको छ मलाई। तत्काल चाहिँ साहित्यलाई अथवा साहित्यलाई पनि सँगै लानु र अनि फेरि अब अरू व्यावहारिक कुराहरू पनि व्यापार बिजनेसलाई पनि सँगै लानु परेको अवस्था अहिले छ, त्यस कारणले अलिकति भास्ट भइरहेको छ अहिले चाहिँ।
दिनचर्याको कुरा सँगसँगै तपाईँको बाल्यकालतर्फ जाउँ हामी। कहाँ जन्मिनु भयो, कहिले जन्म?
म चाहिँ धादिङ जिल्लाको मैदी गाविसमा जन्मेको, पहाडमा जन्मेको हो। अलिकति दुःख गरेर हुर्किएका हौँ, दुःख गरेर पढेको हो। त्यति बेला घरबाट स्कुल जानको लागि 1 घन्टा लाग्थ्यो। हामी खाना खाएर 8 बजे खाना खाएर 8:30 बजे खाना खाएर स्कुल जानु पर्थ्यो, उकालो जानु पर्थ्यो। अलिक धेरै नै दुःख र स्कुलबाट डाइरेक्ट हामी जुन कार्यक्षेत्र हुन्छ घर बाबाआमाहरू जहाँ काम गर्नुहुन्छ त्यहीँ गएर काम गर्नुपर्ने त्यस्तो अवस्थामा हुर्किएको हौँ।
शिक्षाको कुरा गरिरहनु भएको छ, कतिसम्म पढ्नुभयो, कहाँ कहाँ पढ्नुभयो?
मैले हाई स्कुल चाहिँ उसमा धादिङ जिल्लाको मैदी गाविस समेन्ज्याङ माध्यमिक विद्यालयमा पढेको र आएर क्याम्पस चाहिँ मैले शहीद स्मृति बहुमुखी क्याम्पसमा पढेँ, पछि काठमाडौँमा पनि पढेँ।
घरको आर्थिक अवस्था कस्तो थियो तपाईँको?
आर्थिक अवस्था त्यस्तो धेरै कमजोर पनि होइन, तर खाना बिहान बेलुका खाना र अलिकति सक्षमै थियौँ। त्यति धेरै अब दुःख त गर्नु पर्थ्यो, त्यही दुःख गर्दाखेरि नै पछि अलिकति आर्थिक अवस्था पारिवारिक अवस्था अलिकति सहज भएको जस्तो मलाई पछि फिल भयो। हामी प्रायः सबै परिवार 5 जना थियौँ, दाजुभाइ र बहिनी अनि बाबामा, हामी सबैजना 5 परिवार एकदमै बिहानदेखि बेलुकासम्म स्कुल गएर आएपछि पनि हामी खटेर काम गर्थ्यौँ र पछि जुन त्यो हाम्रो अवस्था थियो त्यो अवस्थाबाट हामी पछि हाम्रै सङ्घर्षले त्यो माथि बढेका हौँ।
बाल्यकालमा चाहिँ तपाईँ कस्तो व्यवहारको?
साथीहरूले भन्नुहुन्छ तपाईँ अलिकति शालीन खालको हुनुहुन्छ भनेर, तर बाल्यकालमा चाहिँ म अलिकति बढी चकचके खालको, मुख लाग्ने, बाबामासँग पनि मुख लाग्ने खालको अलिक त्यस्तो फिल हुन्छ मलाई। त्यस्तो गरेँ मैले जस्तो मलाई फिल हुन्छ, अलिकति त्यस्तै खालको साथीहरूसँग अब झै झगडा गर्ने, त्यस्तो पिटापिट गर्ने त होइन, अब अरूले ओइ भन्दाखेरि चाहिँ डराउने, तर चाहिँ सामान्य रूपमा घरमा चाहिँ अलिक बढी नै मैले त्यति बेला बाबामालाई टचर पो दिएँ कि जस्तो त्यस्तो फिल चाहिँ हुन्छ अहिले। अनि अब सानो कुराहरू पनि चाहियो भने अब खाना पाकिसकेको छ, 8:30 बजे हिँड्नुपर्ने थियो, 8:35 खाना तयार हुनेछ भने पनि 5 मिनटले गर्दाखेरि म उठेर हिँडिदिन्थेँ। फेरि मम्मीले खाना बनाएर भाइ पनि सँगै त्यही स्कुलमा पढ्थ्यो, भाइले फेरि बनाएर ल्याउँथ्यो। त्यति बेला अलिकति रिसा पाराको घरमा मात्रै होला जस्तो लाग्छ मलाई, तर बाहिर चाहिँ त्यति धेरै होइन, तर घरमा चाहिँ अलिकति म त्यस्तै खालको थिएँ। त्यो अहिले सम्झिँदाखेरि मलाई त्यस्तो किन भयो होला जस्तो फिल हुन्छ। अहिले बच्चाहरूले त्यो कोही बेलामा झगडा गर्नु खोज्छन्, त्यो बेला मैले ठ्याक्कै त्यो बेला सम्झिन्छु अहिले ठिकै गरे हानि यी बच्चाहरूले, मैले गरेको यिनीहरूले पैँचो तिरे जस्तो लाग्छ अहिले। याद आउने कुरा चाहिँ यो दसैँ चाडबाडको समयमा चाहिँ एउटा कुरा चाहिँ मलाई एकदमै याद आउँछ, मैले ट्याक ट्याम भन्ने गरेको थिएँ, कुपिन्डोलाई चाहिँ बोका बनाएर चाहिँ काट्ने एउटा त्यो बच्चाहरूको त्यो खेल हुन्थ्यो। जब यो दसैँ लाग्दै अवस्थामा अब खसी मार हान्ने त्यो अवस्था हामीले देखेको, त्यो भुराको मानसिकताले त्यो कुपिन्डो बनाएर त्यसलाई मार हान्ने एउटा ऊ हुन्थ्यो। अनि त्यति बेला भाइ र म करिब करिब 2 वर्षले फरक थियौँ, अनि भाइले चाहिँ म हान्छु मार भन्थ्यो, मैले म हान्छु भन्ने, अनि एकदमै दुईजनाको बराबर हुँदा कुरा हुँदाहुँदै अनि अब मैले कुपिन्डोमाथि हात राखेको मार हान त भनेर भनेको, उसले चाहिँ छ्याक्कै मार हान्यो। मार हान्दा ठ्याक्कै माझी औँलाको टुप्पो मात्रै, थोरै टुप्पो मात्रै ट्याक्कै छिन्यो। 4 औँला भएको भए 4 औँला छिने पर्या भए सबै छिन्थ्यो, तर त्यो बिचको मात्रै औँला एउटा त्यो छिनेको एउटा सुखद, अहिले सम्झिँदाखेरि चाहिँ सुखद खालको एउटा त्यो एउटा बाल्यकाल त्यसरी राख्दा राख्दै हान्ने होइन, त्यो एउटा अर्कै खालको एउटा अनुभव, अर्कै मिठास खालको अनुभव, त्यो अहिले सम्झना चाहिँ त्यो चाहिँ मलाई आउँछ अहिले, रमाइलो खालको थियो त्यो।
चितवन रत्नगरमा बसाइ छ अहिले, कहिले आउनुभयो?
अहिले रत्नगरमा आएको चाहिँ करिब करिब हामी 20-25 वर्ष भयो।
यहाँ आएपछि चाहिँ के फरक पाउनुभयो उहाँ र यहाँमा?
उहाँ र यहाँमा अब गणेश हिमालसँगै हामी सँगै बसेको जस्तो फिल हुन्थ्यो। उत्तर फर्किएको, हाम्रो घर उत्तर फर्किएको थियो, गणेश हिमालको ठ्याक्कै शिर हामी उठ्दा झुर्क उठ्दाखेरि शिर देखिन्थ्यो। त्यो एउटा चिसो वातावरण, त्यो एउटा रमणीय स्थल, त्यसमा बसेको जुन बाल्यकाल त्यहाँ बितेको थियो है। त बाल्यकाल पछि यहाँ आउँदाखेरि अलिकति असहज फिल केही समय भयो, अनि पछि अब बिस्तारै बिस्तारै साहित्यिक क्षेत्रमा म अगाडि पनि यहाँ आएपछि अगाडि बढेँ, अनि बिस्तारै सहज हुँदै गयो, बस्दै गयो, सबै साथीहरू चिन्जान भयो, सबै कुरोमा पछि रमाइलो भयो चितवन बसाए पनि।
साहित्य क्षेत्रमा पनि संलग्न हुनुहुन्छ, कसरी लिनुहुन्छ साहित्य क्षेत्रलाई?
मन बुझाउने बाटो मात्रै भन्छु म चाहिँ, खासै अहिलेसम्म त्यति धेरै प्रगति गर्न सकेको छैन मैले खास साहित्यमा लागेर एउटा ठुलै फड्को मारेको छु जस्तो मलाई लाग्दैन।
तपाईँका केही कृतिहरू पनि प्रकाशन हुँदैछन्, प्रकाशन भइसकेका र प्रकाशन हुने कृतिहरू चाहिँ कुन कुन हो त्यो जानकारी दिनु?
तिमी आउनु अघि पहिलोचोटि प्रकाशन भएको हो गजल सङ्ग्रह हो, अनि फेरि पछि तिमी आएपछि भनेर तिमी आएपछि गजल सङ्ग्रह दोस्रो निस्क्यो, र अहिले तत्कालै यो 24 गते हाम्रो मजेरी साहित्य प्रतिष्ठानमा चाहिँ विमोचन हुँदैछ लौरो गजल सङ्ग्रह। अलिकति पछि मैले तयार पारेर राखिरहेको छु एउटा उत्तरकी अप्सरा भनेर, मैले हिमाली भेगमा जुन यात्रा गरेको थिएँ त्यो यात्रा संस्मरण हो, र यो संयुक्त रूपमा धेरै गजल सङ्ग्रहहरू निस्केका छन्।
तपाईँको गजल पनि सुनाउन, गजल कविता के छ अहिले?
पछिल्लो चरणमा थोरै जोडिहालौँ, पछिल्लो चरणमा मैले अहिले कृषिको लागि अलिकति धेरै साथीहरूसँग लागेर अहिले 20-22 बिघा जति जग्गामा अहिले हामीले कृषि कार्यक्रम ल्याइरहेको छौँ। मसाल पो जलायो गजल लेखनेले र सत्ता ढलायो गजल लेखनेले, चलेको छ हल्ला बिहानै बिहानै ललौका फलायो गजल लेखनेले, छ कमजोर मेरो सिमाना अझै नि, छ कमजोर मेरो सिमाना अझै नि, खबरदार लायो गजल लेखनेले।
कृषिमा पनि सक्रिय हुनुहुन्छ, कृषि पेसालाई कसरी लिनुहुन्छ?
कृषि प्लस यो साहित्य क्षेत्रमा लागेको हो, मैले कृषिमा लागेको 12 वर्ष अगाडि 12 वर्षसम्म चाहिँ मैले व्यवहार गरेँ कृषि सम्बन्धी, अनि अहिले चाहिँ तत्कालै यो अहिले 5-6 महिना भयो, यसमा हामीले 5 जना साथीहरू मिलेर एउटा अलिकति वृहत रूपमा काम गरिरहेको छौँ। त्यसमा लौका काँक्रो प्रकारका विभिन्न प्रकारका खेती कि तरकारी योग्य सामानहरू त्यहाँ उत्पादन गर्दैछौँ, त्यसमा सकेसम्म हामीले विषादी कम गरेर उत्पादन गरौँ भनेर हामी लागिरहेका छौँ, र बाहिर विदेशमा रोजगारीको लागि भौतारिनुपर्ने अवस्था छैन भने त्यसले एउटा उदाहरणीय काम गरौँ भनेर हामी एकदमै लागिरहेका छौँ।
यो अर्ग्यानिक खेतीलाई पनि प्रोत्साहन स्वरूप गर्नुभएको?
अर्ग्यानिक खेतीलाई पनि प्रोत्साहन स्वरूप गरेका हौँ, पूर्ण रूपमा अर्ग्यानिक गर्ने हामी धेरै कोसिस गरिरहेका छौँ, हेरौँ समयले के गर्छ कस्तो गर्छ। सरकारबाट हुने अब हरेक प्रकारका सुविधाहरू अब हामीले पाउन सकिरहेका छैनौँ, हेरौँ बिस्तारै अब के सहयोग पाइन्छ। अहिले त हरेक प्रकारका हरेक ठाउँ ठाउँमा सुविधाहरू छन्, ठाउँ यो जिल्लामा पनि प्रधानमन्त्री कृषि आयोजना भन्ने छ, नगरपालिका छ, वाडा छ, सबै कुराहरू छ, हामी विचार गर्दैछौँ, हेर्दैछौँ के गर्दछ सरकारले, के गर्दछन् यो स्थानीय निकायले भनेर।
माटोमा लौका अनि काँक्रोहरू फलाउनु र यो मनबाट सिर्जना कविताहरू गजलहरू सिर्जना गर्नुमा चाहिँ कतिको अन्तर पाउनुभयो, के अन्तर रहेछ?
एकदमै राम्रो कुरा गर्नुभयो। म जब त्यहाँ लौकाको बिउ मैले रोप्दै थिएँ, सुरुमा मेरो लौकाकै साथीहरूले पनि लौका लौका भन्नुहुन्छ, लौकाकै चर्चा बढी चल्यो र लौका नै सुरुमा लौका नै फल्यो। तपाईँले भनेको क्वेसन एकदमै मेरो भित्र मनमा तपाईँले भनेपछि त्यो मलाई याद भयो र मैले त्यति बेला पनि याद गरेको, जसरी सिर्जना गर्दा जुन आनन्द आउँछ त्यो माटोमा सिर्जना गर्दा त्यस्तै खालको आनन्द, त्यस्तै खालको एउटा बेग्लै महत्त्वपूर्ण एउटा भित्र ऊर्जा त्यो मिल्छ नै, अवश्य मिल्छ, उस्तै खालको एकदमै दुरुस्तै एकदमै के भन्ने त्यस्तै खालको।
यो साहित्यमा संलग्न हुनुहुन्छ, विभिन्न रचनाहरू प्रकाशित गरिरहनु भएको छ, यो साहित्यमा लाग्ने प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो?
आदरणीय अभिभावकहरू हुनुहुन्छ, मेरी हजुरआमा हुनुहुन्थ्यो, हजुरआमा चाहिँ माओली हजुरआमा, उहाँ भाटामा म माओली जाँदाखेरि उहाँले चाहिँ श्लोकहरू वाचन गरिरहनुहुन्थ्यो, सुनाइरहनुहुन्थ्यो, अनि म चाहिँ छेउमा बसेर सुनिरहन्थेँ। सानै उमेरदेखि आमासँग अम्लो समातेर मामाहरू जाँदाखेरि हजुरआमाले त्यो भनिरहनुहुन्थ्यो, अहिले पनि हजुरआमाले सुनाउनुहुन्छ, हजुरआमाबाट म अहिले पनि प्रेरित छु, उहाँले लेखेको जस्तो मैले अहिले पनि लेख्न सकेको छैन।
साहित्यमा आफैलाई पाउँदा चाहिँ कस्तो लाग्छ?
त्यस्तो धेरै मैले केही पनि गरेको छैन, मैले धेरै कुराहरू गर्न बाँकी छ, म गर्दै अब कहिले गरी भ्याउने होला, के गर्ने होला भनेर म एकदमै हतार आतुर भएको जस्तो फिल हुन्छ कहिलेकाहीँ, तर कोसिस चाहिँ गरिरहेको छु केही गरौँ भन्ने कुरो।
कृषिमा अनि साहित्य दुवै क्षेत्रमा संलग्न हुनुहुन्छ, निकै व्यस्त हुनुहुन्छ, विभिन्न कार्यक्रमहरूमा पनि जान समय म्यानेज गर्न भ्याउनुहुन्छ, सँगसँगै घरमा।
अहिले यो 5-6 महिना भयो म अत्यन्तै व्यस्त छु, घरमा पटक्कै समय दिन सकिरहेको छैन, साहित्यमा पनि त्यति धेरै समय मैले अहिले दिएको छैन, दिन सकेको छैन भनौँ भने, फेरि यो दुईवटा कृतिहरू तत्कालै यति बेलै प्रकाशन भएर विमोचन हुनेवाला छन्, र साहित्य मैले सबैभन्दा अहिले एकदमै मेरो मेन पोइन्ट भनेको मैले त्यो कृषिलाई अहिले यो 5-6 महिना 3-4 महिना अगाडिदेखि बाट चाहिँ मैले त्यसलाई चाहिँ एकदम बढी ध्यान दिइरहेको छु र फलस्वरूप त्यो फल्दै पनि छन्। अस्ति हिजो छाडी अस्ति मैले 300 किलो जति लौका बेचेर आएँ। यही हिसाबले अब बिस्तारै बढ्दै जान्छ जस्तो मलाई फिल भइरहेछ। यो कृषिलाई पनि सँगै र यो साहित्यलाई पनि म एकदमै सँगसँगै ब्यालेन्स मिलाएर म लान्छु जस्तो मलाई फिल भइरहेको छ। अहिले चाहिँ अलिक गाह्रो चाहिँ गाह्रो छ, परिवारलाई समय दिन पनि गाह्रो छ। बेलुका बेलुका बिहान म त्यहाँबाट 36 किलोमिटर छ टाढीबाट त्यो मधुपुरी भन्ने ठाउँ, अब म बिहान मधुपुरी पुग्छु र बेलुका फेरि 8 बजेतिर फेरि घर पुग्छु। एकदमै व्यस्तता साथ पनि मैले घरमा समय दिइरहेको छु बालबच्चालाई, श्रीमतीलाई अनि बा आमालाई।
उहाँहरूले चाहिँ तपाईँले गरिरहेको कामप्रति कस्तो प्रतिक्रिया दिनुहुन्छ?
मैले बा आमालाई मैले त्यो जुन फिल्डमा मैले काम गरिरहेको छु, मेरो आफन्तहरू अभिभावकहरूलाई मैले त्यहाँ लगेको छैन, अहिले केही समयपछि जानु होला भनेर रोकिरहेको छु। साथीहरूलाई पनि धेरै साथीहरू साहित्यिक साथीहरूले पनि जाउँ न तपाईँले के काम गर्नुभएको छ त्यस्तो भनेर धेरै क्वेसनहरू गर्नुभएको छ। मैले अब 10-12 दिनपछि जाउँला भनेर मैले भने रोक्दै थिएँ। अब कति कति रोकेको समय अब पुरा हुँदैछ, अब 5-7 दिनभित्रमा त्यहाँ जाँदाखेरि साथीहरूले केही गरेको छ भन्ने जस्तो फिल हुनेछ। आनन्द मानेर गरियो भने ती कामहरू एकदमै सहज एकदमै आनन्दपूर्णले समाधान हुन्छ जस्तो लाग्छ र मैले एकदमै आनन्द लिएर काम गरिरहेको छु, मलाई एकदमै आनन्द फिल भइरहेको छ।
जाँदा जाँदै तपाईँको एक गजल पनि फेरि सुनाउन।
मलाई दुखाई दिनुभयो हजुरले, घाउमा समाई दिनुभयो हजुरले, न बोली दिनुभयो न बोलाई दिनुभयो, न बोली दिनुभयो न बोलाई दिनुभयो, पराई बनाई दिनुभयो हजुरले। म आगो लगाऊँ कसोरी घरैमा, म आगो लगाऊँ कसोरी घरैमा, हातैमा सलाई दिनुभयो हजुरले। क्या दादागिरी भो यी नजर मेरा हुन्, आँसु पो बगाई दिनुभयो हजुरले, आँसु पो बगाई दिनुभयो हजुरले। हजुर धन्यवाद,
तपाईँलाई कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद।
रेडियो र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
आजका अतिथि हुनुहुन्थ्यो साहित्यकार कमल अर्याल। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौ। प्रविधिका साथी गगन गिरीलाई धन्यवाद। म माया कडेललाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।